नेपालको साहित्य कला तथा संस्कृतिको फाँटबाट अलिकति हटेर यसपटक हामीले निम्त्याएका छौं अनुवादक तथा बाल साहित्यकार गुहनाथ पौडेल। 23 भाषामा अनुवाद गरिसकिएको अंग्रेजीमा लिखित द मंक एण्ड द फिलोसोफर कृति फ्रान्सेली बाबु छोराका बीच भएको धर्म र दर्शन बारेको कृति हो। बाबु जान फ्रान्सवा होएल फ्रान्सका परिचित सम्पादक तथा दार्शनिक मानिन्छन् भने छोरा म्याथ्यु रिका भने सूक्ष्म जीव विज्ञानमा विद्यावारिधि गरेर नोबेल पुरस्कार विजेता फ्रान्सवा ज्याकोबसँग शोध पत्रको लागि कार्यरत थिए। तर म्याथ्यु रिकाले यी सम्पूर्ण विद्या तथा पश्चिमी भौतिक सुखशैल उपलब्धिहरू छोडेर बौद्ध दर्शनको अनुयायी बनेर काठमाडौँको बौद्धमा बसेर यस कार्यमा कार्यरत छन्। यिनै दुई विद्वान बाबु छोराका बीच हात्ती वनमा धर्म मानव चेतना तथा पूर्वीय परम्परा र पश्चिमी परम्परा बारेमा भएको कुराकानीलाई फ्रान्सेली भाषामा पुस्तकको रूप दिई अंग्रेजीमा जोन क्यान्टीले अनुवाद गरे भने अंग्रेजीबाट नेपालीमा बाल साहित्यकार गुहनाथ पौडेलले अनुवाद गर्नुभएको छ। त्यही अनुवादक पौडेलसँग भिक्षु र दार्शनिक पुस्तकको बारेमा छलफल गर्न हामीले खसखस.com को स्टुडियोमा निम्त्याएका छौं। आउनुहोस्, उहाँलाई स्वागत गरौं। अनुवादक गुहनाथ पौडेल जी, तपाईँलाई खसखस.com मा स्वागत छ।
हजुर, धन्यवाद। हजुरलाई पनि मेरो नमस्कार छ।
हजुर, धन्यवाद। यहाँले भिक्षु र दार्शनिक भन्ने किताब अंग्रेजीमा लेखिएको द मंक एण्ड द फिलोसोफर भन्ने किताबलाई तपाईँले नेपालीमा अनुवाद गर्नुभयो। यो अनुवाद गर्नको लागि तपाईँलाई कुन कुराले प्रेरणा दियो या खसखस्याएको होला?
यसमा मलाई खास प्रेरणा दिने अब के कुराले घस्यायो भने एउटै मात्रै पोइन्ट त नहुन सक्छ, त्यसको पछाडि धेरै अब कारणहरू हुन सक्छन्। मैले जानेकोमा चाहिँ नि अब मैले अनुवादकमा पनि देखेको छु, उहाँसँग मेरो सङ्गत हुन गयो। सङ्गत हुन गएपछि म उहाँको विद्वत्ताबाट उहाँको ध्यानबाट अत्यन्तै प्रभावित भएँ र उहाँको सादगीबाट पनि, उहाँको चाहिँ सिम्पल लिभिङबाट र उहाँको अरू पनि किताब यस्तै बौद्धिक खालको किताबहरू छन्। मलाई चाहिँ नि उहाँसँग प्रभावित रहेको थिएँ अनि उहाँको नजिकमा सम्पर्कमा बसेर म छापाखाना व्यवसाय भएको हुनाले उहाँले किताबहरू छाप्नु दिनुहुन्थ्यो गुम्बाको पनि, उहाँको आफ्नो व्यक्तिगत पनि काम त्यसरी नै चल्दै गएको थियो। एक दिन चाहिँ नि मैले धेरै वर्षको सङ्गतपछि उहाँले एयरपोर्टमा एउटा कोही मान्छेलाई हाम्रो त्रिभुवन विमानस्थलमा भेट्न गएको थिएँ। उहाँ चाहिँ हतार हतार बाहिर जाँदै हुनुहुन्छ, जान लागेको बेलामा चाहिँ नि उहाँसँग भेट भयो अनि एक मिनट उठेर उहाँले चाहिँ ल म जाँदैछु, म पेरिस जाँदैछु, त्यसपछि दिल्ली जान्छु, यता गुरुआस यात्रा बढ्नु अलिकति गएर उहाँ जानुभयो। त्यो दिन चाहिँ मलाई कस्तो मनमा लाग्यो भने हो, पहिलादेखिको मान्छे झन्डै 10 वर्ष भइसक्यो, अलिक कुरो पनि भएछ नि क्यारो नाचु भए जस्तो लाग्यो मेरो मनमा। अनि अब संसारको यस्तो ख्याति प्राप्त व्यक्ति आखिर चाहिँ हिमालयको चाहिँ नि हिमो श्रृङ्खला पनि हाम्रै देशमा आएर बस्नु भएको छ, संसारका साधु सन्त महन्त पुरुषहरूको आश्रयस्थल त नेपाल नै हो भन्ने हाम्रो पनि अलिकति गर्व हो। किन अब विश्वले चाहिँ उहाँलाई चिनेको छ तर हामी नेपाली नै चिनेका छैनौँ,
जो कि
नेपालमै बसिरहेको छ। फेरि उहाँलाई चिनाउन त पर्यो, के गर्दै भने मलाई त्यही बेलामा त्यही उहाँलाई उहाँ भेटेर जानु, अर्को मान्छे जसलाई मैले भेट्न पर्थ्यो त्यो नआउँथ्यो, मेरो चिन्तन भइराखेर अनि मैले चाहिँ उहाँको जम्मा फिलोसफर त्यो अङ्ग्रेजीमा किताब थियो त्यसलाई चाहिँ अनुवाद गरेर बाहिर लिएर आउनु पर्यो भने मैले त्यही बेलामा मलाई चाहिँ मेरो भनौँ फुर्यो भनौँ
भने मतलब मुख्य कुरा चाहिँ म्याथुरिकालाई नेपाली समाजमा चिनिएको छैन र चिनाउनु पर्छ भन्ने कुरालाई चाहिँ मूल कुरो त्यहीले घट्छ चाहिँ
मलाई त्यसैले घट्छ, किनभने विश्व प्रसिद्ध व्यक्ति अब हाम्रो हिमालयमा चाहिँ वर्षौं साधना रत भएर एकदम सादगीपूर्ण जिन्दगी बिताएर बसिरहेका छन् तर हामी नेपालीहरूले कसैलाई पनि थाहा छैन। त्यो चाहिँ अब उहाँ अब तिब्बतको चाहिँ विज्ञ हुन्छ, तिब्बत बौद्धहरू बौद्ध विश्वहरूलाई बौद्ध गुरुहरूलाई थाहा होला कि विदेशीहरूलाई थाहा होला, फ्रान्सको हुन्छ फ्रेन्चलाई थाहा होला, अब उहाँको धेरै विश्वसँग सम्पर्क छ उहाँहरूलाई थाहा छ तर हामी नेपालीहरूलाई थाहा छैन उहाँ कस्तो खाले मान्छे हो भन्ने थाहा छैन भन्ने नै हिसाबले मलाई चाहिँ नि घसघस्यायो होला जस्तो लाग्छ, उहाँको परिचय हामीमा होस् भन्ने हिसाबले हो।
हजुर, अनि अनुवाद त गर्ने तपाईँले निधो गर्नुभयो, अंग्रेजीमा किताब पढिसक्नु भएको थियो तपाईँले, अंग्रेजीमा किताब पढ्दाखेरि बाबु छोराको दुईजनाको संवाद हो, पुरा संवादहरू सम्पूर्ण किताब पढ्दाखेरि चाहिँ तपाईँको धारणा कस्तो रह्यो आफ्नो व्यक्तिगत धारणा?
किताबसँग
किताबसँग
किताब चाहिँ यो अब यो मैले अन्दाज सुरु गर्नुभन्दा धेरै अगाडि झन्डै 8 वर्ष अगाडि यो प्रचारमा आइसकेको हो. त्यो बेलादेखि नै हामीले एउटा किताब चाहिँ लिएर आएर फोटो कपी गरेर धेरैजना साथीभाइहरूमा बाँडेको पनि पढ्न
हामीले
महँगो पनि थियो नेपालमा थिएन पनि एउटा मात्रै आएको थियो हार्ड ब्यान्डिङको किताब थियो. हाम्रो श्रद्धेय गुरु चाहिँ राणा हुनु श्री दर्शन श्री राणा राणा गुरुको मार्फतबाट हामीले पढ्यौँ. त्यहाँ पढ्दाखेरि अरू साथीभाइहरू बौद्ध दर्शन पढ्नेले के भन्नुभयो भने यो किताब चाहिँ हामी नेपालीको लागि होइन विदेशीहरूको लागि लेखिया हो किन हामीलाई चाहिँ त यसमा नौलो कुरो केही छैन भनेर भन्नुभएको थियो. र मैले पनि त्यहाँ मैले पनि त्यही हिसाबले नै बुझेको थिएँ. तर चाहिँ अब गर्दै जाँदाखेरि उहाँहरू त्यो लेभलमा पुग्न भरको उहाँको एउटा स्ट्यान्डर्ड कायम हो. त्यो लेभलमै पुग्न चाहिँ चाहे हजारौँ नेपालीको लागि त्यो धेरै नौलो कुरो हुन्छ नि. त्यस कारण होइन यसमा धेरै सामग्रीहरू छन् हामीले पढ्नु पर्ने पनि भन्ने लागेर मलाई चाहिँ यो एकदम सामग्रीमूलक नै र सूचनामूलक नै पुस्तक हुन्छ भनेर चाहिँ मलाई दृढ विश्वास पलाउँदै भयो मलाई गर्दैन.
भनेपछि यो किताबको महत्व नेपाली समाजमा पनि पुग्नुपर्छ पढिनुपर्छ भन्ने कुरामा तपाईँ निचोमा
पुग्नुभयो.
अनि अनुवाद गर्ने क्रममा म्याथ्युरीकाबाट अथवा चाहिँ नि उनका बुवा जहाँ फ्राबाट पनि केही सहयोगहरू कस्तो के कस्तो सहयोग पाउनुभयो?
मैले उहाँको बुवासँग जहाँ फ्रान्समा हवेलसँग मेरो भेट भएन. सम्भवतः मैले यो अनुवाद गर्न थाल्दा उहाँ बित्नुभयो पनि उहाँ 2006 बित्नुभयो. त्यो मैले उहाँलाई भेटिनँ र म्याथुरिकाले चाहिँ मलाई जहिले पनि सहायता गर्नुभयो तर सहायता कस्तो भनेदेखि अब अङ्ग्रेजीमा चाहिँ नि उहाँले मैले नबुझेको कुराहरू उहाँले अङ्ग्रेजीमा बुझाइदिनुहुन्थ्यो के भन्नु खोजेको हो यो भनेर मैले सोधेँ भने उहाँले भनिदिनुहुन्थ्यो. त्योभन्दा बढी त उहाँले नेपाली हेर्न सक्नुहुन्थ्यो. नेपाली मलाई उहाँले टोटली जिम्मा दिनुभएको थियो र त्यो अङ्ग्रेजीमा भएको चाहिँ पनि यस्तो यस्तो भएछ भनेर मैले पोइन्टहरू गर्दै देखाइदिएँ उहाँलाई. यी नभएको भए पनि हुन्थ्यो किताबमा है चाहिँ भनेर चाहिँ भनौँ नेपालीमा चाहिँ नराख्नु कहाँ एउटा वाक्य यति त वाक्य त्यहाँ भन्नु 100% अनुवाद गरिएको छ.
त्यो
दुईवटा वाक्य चाहिँ नि
जस्तो अहिले भन्नुभयो 100% अनुवाद गरिएको छ भन्नु मूल भाषा त फ्रेन्च नै हुनुपर्छ होइन?
मूल भाषा फ्रेन्च हो. फ्रेन्चमा लेखेको यो किताब फ्रेन्चबाट चाहिँ अङ्ग्रेजीमा जोन क्यान्टी भन्ने अङ्ग्रेजीमा अनुवाद गर्नुभयो. त्यो अङ्ग्रेजीबाट चाहिँ मैले नेपालमा.
तपाईँलाई कस्तो लाग्छ फ्रेन्चबाट अङ्ग्रेजीमा अनुवाद गर्दाखेरिको कति फ्रेन्च र त्यो अनुवाद कति नजिकको थियो र त्यसबाट अङ्ग्रेजीबाट नेपालीमा आउँदाखेरि कतिको नजिक छ त्यो?
मैले यसो अनुवाद गर्नुको अगाडि धेरै समय मैले यसको अभ्यास गरेँ. मैले म्याथुलाई पनि कमसे कम 1 प्याराग्राफ 2 प्याराग्राफ नेपाली फ्रेन्च पढेर यसको अङ्ग्रेजीमा के भनेको छ फ्रेन्चबाट अङ्ग्रेजी कति टाढा छ भनेर मैले उहाँलाई नाप्नुलाई अनुरोधै गरेँ.
हजुर
त्यो फ्रेन्चबाट एक थो अङ्ग्रेजीबाट एकदम अर्थ हुँदै हुँदै
जान्छ
र उहाँले चाहिँ नि फ्रेन्च भन्दा अङ्ग्रेजी केही पनि फरक छैन किनभने म दुवै भाषा जान्दछु. फ्रान्समा भन्दाखेरि फ्रेन्चमा भन्दा नि बौद्ध दर्शनका किताबहरू अङ्ग्रेजीमा धेरै अनुवाद भइसकेका हुनाले अङ्ग्रेजीमा ती अनुवाद सबै छन् र चाहिँ प्राविधिक चाहिँ जुन शब्दहरू चित्त दुःख सुख यी चाहिँ सबै संस्कृत नै आएका छन्। फ्रेन्च पनि त्यही प्रयोग भएको छ अङ्ग्रेजी पनि त्यही भएको छ त्यसले नेपाली पनि त्यही प्रयोग गर्छ. त्यस कारण प्राविधिक शब्दहरू एउटै भइसकेपछि
फ्रेन्चमा पनि तिनै शब्द
प्रयोग भनिएको छ सुख नै छ दुःख नै छ
त्यो हो.
त्यस कारणले प्राविधिक शब्द एउटै भएपछि अनुवाद चाहिँ कसिएर आउँछ त्यो
त्यो त अनौठो भएन मतलब अब फ्रेन्चमा कुरा गर्दाखेरि आत्मा सुख दुःख भने चाहिँ त्यस्ता शब्दहरू कुरा गर्दाखेरि
अब उनीहरूले ती प्राविधिक शब्दहरूलाई उनीहरूले जस्तातस्तै राखेर डिफिनिसन गरेर पछाडि अनुवादको त्यसको चाहिँ नि शब्दार्थहरू दिएर राखेको हुन्छ. अब हजुरको फ्रान्समा अनुवाद गर्ने तिब्बती बौद्ध धर्मका बौद्ध दर्शनका किताबहरू अनुवाद गर्ने अनुवाद समितिको नामै पद्मा कर ग्रुप छ भन्छ त अब
बुझिहाल्नु
उहाँको समूह नै पद्मा कर ग्रुप हो.
अब एउटा हामीले यो किताब हामी किताबको नाम नै भिक्षु र दार्शनिक भनेछ अङ्ग्रेजीमा लेखिएको द मङ्क एन्ड द फिलोसोफर होइन र नेपालीमा लेखेको भिक्षु र दार्शनिक अघि पनि हामीले कुरा गर्यौँ, त्यसो भए खासै यसमा चाहिँ कुनै फरक छैन, दूरी छैन भनेर
तपाईँ मेरो विचारमा त म अनुवादक भएको हुनाले मैले निकै नै यसलाई चाहिँ न्याय गर्न सकेका छु भन्ने मलाई अलिकति आत्मविश्वास छ।
म्याचुरिका पनि खुसी नै
हुनुहुन्छ, म्याचुरिका एकदम खुसी हुनुहुन्छ र अझै पनि किनभने यो यसको घटना यसको परिदृश्य यसको चाहिँ नि दर्शन यो सबै हाम्रो पूर्वीय भएको हुनाले त्यसमा न्याय भएको होला जस्तो लाग्छ मलाई। त्यहाँ एउटा शान्तिदेवको एउटा चाहिँ श्लोक छ, त्यसको चाहिँ सास के थियो अङ्ग्रेजीमा अनुवाद मात्रै छ, त्यो फेरि नेपालीमा ल्याउँदाखेरि अर्कै होला कि भन्ने हिसाबले मैले मूल कविले भिडाएर हेरेँ, संस्कृत एउटा श्लोकै राखेको छ त्यहाँ मैले, त्यो चाहिँ श्लोक अङ्ग्रेजीमै छैन फ्रेन्चमा पनि छैन,
संस्कृतमा
संस्कृतमा नेपाली भाषामा मात्रै छ, मैले संस्कृत ओरिजिनल श्लोक राखेर त्यसको नेपाली अनुवाद दिएको छु, त्यसले गर्दाखेरि त्यस यो चाहिँ अनुवाद त्यो चाहिँ त्यो के भन्छ नेपाली भाषा भन्दाखेरि बिच त्यो फरक भएको छैन होला जस्तो लाग्छ। अब हजुरहरूले पढ्दाखेरि पनि त्यो दाँजेर हेर्न सकिन्छ, एकजनाले भाषा त्यो दाँजेर हेर्दाखेरि अब ओरिजिनल अङ्ग्रेजी अनुवाद भन्दा नेपाली अनुवाद अलिकमा बुझ्नु सजिलो सरल लाग्यो भने पनि।
अब एकछिन हामी किताबभित्रका कुरा गरौँ, अब यसमा पढ्दै जाँदाखेरि मैले पनि कुरा त पढिसकेको छु, जति पढेको छु त्यसको आधारमा
हजुर
हिन्दू धर्म हामी हिन्दूहरूले मानेका कुरासँग कति केही कुरा विरोधाभासका पनि कुरा छन् यसमा, जस्तो कि यस किताबमा बुद्ध धर्ममा अथवा बुद्धको सिद्धान्तमा आत्मा मानिँदैन भन्ने कुरा छ, जबकि हामी हिन्दूहरूले चाहिँ आत्माको आत्मालाई मान्छौँ र पुनर्जन्म पनि मान्छौँ। फेरि त्यसमा के पनि भनेको छ भने आत्मा नै सबैभन्दा दुःखको मूल कारण हो भनेको छ। एक हुन त एक अनुवादकको हैसियतले तपाईँले ओरिजिनल किताबमा जे भने त्यही नै लेख्नु पर्यो, तर आफूले अनुवाद गर्ने क्रममा कस्तो प्रतिक्रिया रह्यो तपाईँको?
अब यो मैले चाहिँ हजुरलाई एउटा चाहिँ अनुरोध गर्नुपर्ने के कुरा भने अब अनुवाद भनेको चाहिँ नि चाहिँ जे छ त्यही लेख्नु
हजुर
होइन भएको कुरो
लेख्नु कुरा लेख्ने हो,
त्यस कारणले अघिल्लो पनि भन्यो अनुवाद न्याय गर्दाखेरि जे छ त्यही
लेख्नुपर्छ,
अब गर्छु भनेपछि त्यही गर्नु पर्यो। र अब जस्तो कि अब हामी हिन्दू म त ब्राह्मणै भए होइन भएको हुनाले आत्मा छ भनेर सुरुदेखि सृष्टिकर्ता छ कमसेकम कोही नभए पनि एउटै मात्रै भए पनि छ भनेर हामीले सुरुदेखि नै भनिरहेका छौँ, अहिले पनि भनिरहेका छौँ। र सिद्धान्त त बौद्ध र हिन्दूहरूको चाहिँ फरक नै त्यही आत्मामा, अब हिन्दूहरू सृष्टिकर्ता कोही छ र चाहिँ यो अविनाशी कहिले नाश नहुने एउटा पदार्थ छ त्यसलाई आत्मा भनिन्छ भनेर भन्छन्, र बौद्धहरू चाहिँ के भन्छन् त्यस्तो कुनै पनि अविनाशी तत्त्व केही पनि छैन, सृष्टिकर्ता पनि कोही छैन, यो चाहिँ नि क्रमले नै चलेर आउने कुरो हो। आत्मा आत्मा त छ तर आत्माको स्थायीपन छैन भन्ने चाहिँ बौद्धहरूको भनाइ हो, उहाँ त्यसलाई चाहिँ उहाँको परिभाषा शून्यता भन्नुहुन्छ, निस्वभावता, त्यसको चाहिँ स्वभाव छैन। सबै हरेक वस्तुहरूको चाहिँ नि अब गाडी रुख भन्नुभयो भने रुखको स्वभाव छैन, कुनै एउटा कुरालाई मोटर भन्नुभयो भने कार भन्नुभयो भने त्यो कारमा पनि त्यो कारको चाहिँ स्वभाव छैन, कार स्थायी पनि होइन, त्यो अस्थायी हो, नाशवान हो, र प्रत्येक समय चाहिँ एउटा सेकेन्ड पछि अर्को सेकेन्डमा यो चाहिँ परिवर्तन भइरहेको छ, परिवर्तन भएर गइ नै रहेछ, त्यस कारणले यसमा स्थायित्व नै छैन भनेपछि चाहिँ त यो तपाईँको अजर अमर
भनेको
आत्माको कुरो पनि छैन, तर चाहिँ नि चित्त भन्ने कुरो त छ, आत्मा अजर अमर छ र एउटा स्थायी हो भन्ने चाहिँ नि जुन हाम्रो कन्सेप्ट छ त्यो नै दुःखको घर हो भनेर बौद्ध दर्शनले भन्छ। त्यो त्यसमा चाहिँ तपाईँको अल्झिरहनु हो भने दुःख सुरु हुने त्यहीँबाट हो भन्ने मलाई छ। अब मैले चाहिँ अब के भयो हामी हिन्दू धर्ममा बसेर पढेर पनि अब हाम्रो घरमा बाले स्कुलहरू खोल्नुहुन्थ्यो, यता शैक्षिक उसमै हुर्किएको हौ, म ठुलो हुनुहुन्न मैले पढ्न थाल्नुभन्दा अगाडि नै मेरो माइक चाहिँ गाईलाई बाले बनाएर छ बौद्ध दर्शन पढ्नु पठाउनु भएको थियो, कति चाहिँ कम्प्लिट भएन, अहिले केही रुचि लागेन फर्किनुभयो, त्यसकारणले हिन्दू र बौद्धहरूलाई हामी समानान्तर नै हेरेर आएको भने मलाई अचम्म चाहिँ लाग्यो. हिन्दूमा यस्तो भन्छ बौद्धमा यस्तो भन्छ सिद्ध त्योभन्दा बढी नै मलाई त्यसले चाहिँ त्यतिहरूले भने जस्तो
अनि मलाई चाहिँ छक्क पर्ने मतलब कहिले पनि अब यो बुद्ध धर्मको सम्बन्धमा वास्तवमा कहिले पनि पढेको थिएन. अर्को कुरा मलाई चाहिँ अचम्म लाग्यो के भने बुद्ध बुद्धिज्मलाई चाहिँ नि धर्म होइन यो सिद्धान्त यो आइडियोलोजी भनेर चाहिँ मान्दो रहेछ भन्ने पनि किताबबाट थाहा भयो होइन. तर मैले जाने बुझेसम्म अहिलेसम्म पढेसम्म सुनेको आधारमा चाहिँ के भन्छ बुद्धलाई अहिलेसम्म धर्मकै आधारमा प्रचार प्रसार गरिएको छ कुरा गरिएको छ. यो किताब पढेपछि के थाहा हुन्छ भने बुद्ध धर्म होइन यो आइडियोलोजी हो यो दर्शन हो भन्ने चाहिँ लाग्दो रहेछ. यो तपाईँको यसमा तपाईँको भनेको छ
यो यो पुस्तकले प्रस्तुत गर्न खोजेको नै त्यही हो बुद्ध धर्म होइन र बुद्धले जुन सिकाएको अब कुराहरू ज्ञानहरू त्यो चाहिँ संसार दुःख छ र दुःखबाट नै मुक्ति हुने उपाय पनि छ. त्यही दुईटा बौद्ध बुद्ध भगवान् चार आर्य सत्य हुन्छ चार आर्य सत्य भन्ने दुःख पनि छ र दुःखबाट मुक्ति हुने उपाय पनि छ
भन्नुहुन्छ.
यो किताबले के भने दुःखबाट मुक्त हुने उपाय सिकाउने हो भनेर उसले यो किताबले हामीलाई भन्छ दुःखबाट मुक्त हुने सिकाउने. अनि उसले के भन्छ अब यो मुक्त हुनलाई कोही मान्छे बौद्ध हुनै पर्छ भन्ने छैन. दुःखबाट मुक्ति पाउनलाई बौद्ध हुनु पर्दैन तर क्रिस्चियन नै हुनुहोस् आफ्नो चाहिँ धर्म आस्था गर्नुहोस् पूजा गर्नुपर्छ भने गर्नुहोस् म हिन्दू नै हुन्छु मेरो धर्म आस्था मैले गर्छु तर मुक्त हुने दुःखबाट चाहिँ छुटकारा उपाय उसले त्यहाँ दिएको छ भने किन नहुनु नि जहाँमा जसले जसरी अपनाए पनि हुन्छ जहिले अपनाए पनि हुन्छ. त्यो किताब त्यसो हुन्छ उदाहरण दिएर के भन्छ भने सगरमाथा चढ्नु छ भने तिमी जहाँ छौ त्यहीँबाट चढ न. स्याङ्गोजीको मान्छे स्याङ्गोजीबाट हिँड्ने भएको जिरीको मान्छे जिरीबाट हिँड्ने भएको काठमाडौँको मान्छे काठमाडौँबाट हिँड इस्तानपुरको मान्छे इस्तानपुरबाट हिँड पेरिसको मान्छे पेरिसबाट हिँड के बिग्रेर
उद्देश्य लिनु पर्यो भने
उद्देश्य एउटा उद्देश्य एउटा हुनु पर्यो अनि त जाने त बाटो त्यही हो कोही ढिलो पुग्छ कोही साह्रो पुग्छ. त्यस कारणले धर्म आफूले आफ्नो आफूले अपनाएको धर्म विश्वास राख त्यहीबाट सुरु गर
भनेपछि बुद्धिज्म भनेकै त्यही हो त
यो पुस्तकले त्यसो भने
यो किताब चाहिँ सम्पूर्ण भनौँ न बाबु छोराको एउटा संवादको रूपमा धर्म र दर्शनको बीचमा अझ भनौँ दर्शन दर्शनको बीचमा बसेर छलफल भएको कुराहरू हुन्. यो कुराकानी कस्तो हुने पहिला योजनाबद्ध थियो वा चाहिँ बिना योजना बाबु छोरा बसेर कुरा गरेर आधिकारिक रूप
दिएको योजनाबद्ध रूपमै गरेको यो किताब चाहिँ नि अब म्याथुको अब हामी योभन्दा पहिला म्याथुको जीवनीतिर अलिकति जाँदा उचित पर्ला कि
होइन.
अब म्याथु रिका चाहिँ तपाईँको यिनी फ्रान्समा जन्मेका हुन् 1946 फेब्रुअरी 15 जन्मेको हुन् र अहिले चाहिँ यो कस्तो सन्देश परेको छ भने पहिले हामीले यो चर्चा गर्नुपर्ने उनको चाहिँ जन्म बर्थडे भन्छौँ नि हामी पनि नजिक नजिकै आयो
फेब्रुअरी 15
यो एक हप्ता भित्रैमा पर्यो राम्रो सहयोग पर्यो यो र अब यो वर्ष उनी 68 पुग्दैछन्. उनी फ्रान्समा जन्मिएको एकदम शिक्षित परिवारमा जन्मिएको उनका बुबा फ्रान्समा दर्शनशास्त्रकै प्रोफेसर हुनुहुन्थ्यो पछि दर्शनशास्त्रलाई अलिकति साइडमा राखेर उहाँ राजनीतिपट्टि लाग्नु हो र ला एक्सप्रेस भन्ने साप्ताहिकको प्रधान सम्पादक पनि हुनुभयो र राजनीतिक विचारधाराको लेख लेख्नुहुन्थ्यो र उहाँको पनि बेस्ट सेलर भएका चाहिँ किताबहरू धेरै छन् र म्याथुरीका चाहिँ उहाँले अब 24 उमेरमा पाउनु भएको छ. उहाँ चाहिँ 1924 जन्मेको हो
22 वर्ष
त्यसपछि म्याथुरीका एकदम विलक्षण प्रतिभाशाली मान्छे पहिलेदेखि नै उहाँले 26 उमेरमा चाहिँ नि मोलिकुलर बायोलोजीमा पिएचडी सघाउनुभयो. उहाँको आफ्नो गुरु चाहिँ नोबेल पुरस्कार जितिसकेको व्यक्ति हुनुहुन्थ्यो उहाँको र उहाँको एकदम होनहार विद्यार्थी हो सबैले चाहिँ उहाँलाई पनि अब गुरु पछाडिको नोबेल पुरस्कार श्रेणीमा राखेका थिए. त्यति हुँदाहुँदै आफ्नो चाहिँ त्यो इलम भनौँ न वैज्ञानिक इलम साइन्टिफिक क्यारियरलाई छोडेर बिस्तारै यतातिर चाहिँ पूर्वीय दर्शनप्रति आकर्षित भएर यता आउनुभएको हो र अन्तिम घडी त्यस्तो पनि आयो कि अब मैले टोटली छोडेँ, पूर्वतिर लागेँ, म अब चाहिँ दर्शनपट्टि लागेँ, धर्मपट्टि लागेँ भनेर उहाँले कुनै दिन घोषणा त गर्नै पर्यो घरमा. गरेपछि उहाँ आउनुभयो र भारतको दार्जिलिङमा बौद्ध लामा गुरुहरूसँग त्यहाँबाट उहाँले आफ्नो अर्को नयाँ जिन्दगी सुरु गर्नुभयो. र यसको उहाँले सुरु गर्न यतापट्टि आफ्नो अध्ययन ध्यान सबै बढाउँदै लिएर जानुभयो. उहाँको ख्याति पनि हुँदै गयो. उहाँले अनुवादको तिब्बती भाषामा रहेका चाहिँ बौद्ध दर्शनका किताबहरू धेरै ठेल कलेक्सन गरेर त्यसलाई चाहिँ छाप्ने अनुवाद गर्ने पनि उहाँले काम गर्दै जानुभयो. अनि यसै समयमा 25 वर्ष बित्यो उहाँको एकदम बौद्धपट्टि 25 वर्ष भयो घर छोडेको. उहाँ पहिला पढ्नुभयो, पढ्दै सर्टेन अब कति वर्ष
धेरै परिवारसँग कुनै सम्पर्क थिएन,
परिवारसँग सम्पर्क थियो. उहाँको चाहिँ बुवाले भेट्न जानुभयो. अब उहाँको एउटा मात्रै छोरो हो, आफ्नो बुवाले भेट्न जानुभयो. दार्जिलिङमा पनि जानुभयो, भुटानमा धेरै वर्ष बस्नु, भुटानमा पनि भेट्न जानुभयो. त्यति गरेपछि 25 वर्ष बितेपछि कुनै एउटा प्रकाशकले अब यो चाहिँ थाहा पायो कि यस्तो एउटा चाहिँ फ्रान्सको चाहिँ मान्छे बौद्ध चाहिँ भिक्षु भएर चाहिँ त्यो पनि एकदम आधिकारिक बौद्ध भिक्षु भएर बसेको छ भनेको चाहिँ थाहा पायो. उहाँको अलिकति त्यो चाहिँ नि कसरी बाहिर राइजमा आउनुभयो भनेदेखि नोबेल पुरस्कार दलाई लामालाई शान्ति नोबेल पुरस्कार दिइयो. अनि त्यो बेलामा चाहिँ अब फ्रान्समा दलाई लामाको भिजिट भयो. फ्रान्समा जाँदाखेरि नोबेल प्राइज चाहिँ लिएर फ्रान्स जाँदा उहाँको भिजिट फ्रान्समा भयो. भिजिट हुँदाखेरि म्याथेरिका चाहिँ उहाँको चाहिँ नि आधिकारिक त्यो चाहिँ हुनुभयो. भएपछि चाहिँ फ्रान्समा चाहिँ यस्तो यसो भनेको त चर्चा त भइगयो. सजा भएपछि कुनै प्रकाशकले थाहा पायो बाबु यस्तो ठुलो प्रोफेसर दर्शन शास्त्रको, फेरि खट्टा चाहिँ नि यो अध्यात्म विरोधी पश्चिमी दार्शनिक, अब छोरो चाहिँ त्यत्रो ठुलो चाहिँ नि पूर्वीय दर्शनको बौद्ध शाखा भनौँ न, अब बौद्ध दर्शनको चाहिँ आधिकारिक चाहिँ नि व्यक्ति भएर बसिया छ, यिनीहरूको बिचमा चाहिँ नि वार्तालाप गराएर किताब निकाल्नु पर्यो भन्ने चाहिँ नि प्रकाशकले लागेर अनि उसले नै योजना भयो. उसले योजना बनाएर अनि बाबुसँग एकै ठाउँमा राखेर 9 दिन उनीहरूको काठमाडौँमाथि हात्तीवन रिसोर्टमा 11 दिनसम्म बाबुसँग चाहिँ बिहान बिहान बसेर अब घुम्दै हेर्दै एकछिन बन्डिङमा गरे के गरे कसो गरे अनि बस्ने भनेर रेकर्ड सेकर्ड सबै राखेर कुरा गरेको हो. यो एकदम सुनियोजित नै कुरा हो. र उनीहरूले यो नाम पनि धेरै जुगाउनको लागि धेरै प्रयास गरेका थिए, यो राख्ने कि त्यो राख्ने कि कुन नाम राख्ने कुन प्रश्न के गर्ने कसो गर्ने एकदम प्लान योजना मुताबिक
प्रश्नहरू पनि योजना मुताबिक
योजना मुताबिक नै थियो. तर चाहिँ पछि त्यहाँ गइसकेपछि कुनै पनि प्रश्नले काम लागेन भनेर मेथले एकदमै लेखेको छ. मैले लेखेका प्रश्नहरूले काम लागेनन् यो विषयमा बाले चाहिँ यस्तै कारण यो फलानले यस्तो उत्तर सिकाएको छ यो यस्तो धेरै हाई इन्टेलेक्चुअल भयो फेरि अनि त्यसपछि केही काम लागेन. तै पनि हामीले कुरा गरेर पनि छोडा किताब निस्क्यो भन्नुभएको छ. उहाँहरूको योजनाबद्ध काम नै हो.
पश्चिमा मुलुकहरूमा बौद्ध दर्शनको चाहिँ प्रभाव अहिले बढ्दै गइरहेको छ. कतै यो कृतिले पनि असर त गरेको छैन बौद्ध धर्म प्रति मान्छेको झुकाव बढाउनको लागि?
अब त्यो त निस्सन्देह गर्यो होला. किन भन्छ भने फ्रान्समै पनि उहाँले अर्को किताबमा लेख्नु भएको छ 3,50,000 कति बिक्यो भनेर. 3,50,000 मान्छे अवश्य पढे, दुईजना एउटा किताब दुईजनाले पढायो भने 7,00,000 पढे होइन. त्यसरी यो किताबले अवश्य पनि गरेको छ. तर अब यस्तो अहिलेको समय यता गएको 50 वर्षमा बौद्ध दर्शनको पश्चिमी मुलुकहरूमा अत्यधिक बिक्री भयो, बाढी जस्तो आएर बिक्री भइरहेको छ. अरू पनि अरू अरू पुस्तक पनि बिक्रिया छन्. त्यसमाथि यसमा चाहिँ त अब यो यो पुस्तकले विज्ञानसँग कुनै पनि हालतमा कन्ट्राडिक्सन गरेका छैन. उसले विज्ञान सम्मत छ यसमा लिएका तर्कहरू
विज्ञानलाई
सँगसँगै लिएर गएको छ. त्यस कारणले यो पुस्तकले त धेरैजना बौद्ध दर्शनपछि आकृष्ट स्वभाव त गराउँछ
र भएको पनि छ होइन
भएको पनि छ.
तर यति हुँदाहुँदै पनि भनौँ न यो किताबमा चाहिँ नि कुराकानीमा तिब्बतनहरूले चिनिया सेनाबाट पाएका दुःखहरू प्रशासनबाट चाहिँ चिनिया प्रशासनबाट भोग्नु परेका घटनाहरूलाई पनि छोएको छ. जसो हेर्दाखेरि कहिले कहिले यो पश्चिमाहरू चाहिँ नि चाइनाको विरोधमा अथवा चाइना तिब्बतको समर्थनमा लागेको कारणले गर्दा यो किताब कतै राजनीतिबाट पनि उत्प्रेरित भएको त छैन भन्ने लाग्छ कि लाग्दैन?
मलाई नै त्यस्तो चाहिँ त लाग्दैन। त हो त्यसको घटनाहरू चाहिँ उल्लेख भएको छ, तर घटनाहरूलाई अतिरञ्जित किसिमले दिएको छैन। त्यहाँ जे भएको छ त्यो त्यो दिएको हो। अब हामीले इतिहास पढ्यो भने अब चीनले तिब्बतमाथि 1959 कब्जा गरेकै हो, त्योभन्दा अगाडिदेखि नै उनीहरूको चाहिँ नि आखिरी नाकाबन्दी गरेकै हो। आखिर अहिले आएर चाहिँ नि तिब्बत स्वतन्त्र थियो, अहिले तिब्बत स्वतन्त्र छैन, त्यो त भएकै कुरो हो। त्यहाँबाट अब चाहिँ नि लामाहरू त्यहाँबाट भागेर चाहिँ बाहिर गएकै हुन्। अब हामीहरूको देशमै पनि त अब चाहिँ तिब्बती क्याम्प भन्छ, जाउरेखेलमा छ, पोखरामा छ, शरणार्थी क्याम्प भन्छ, तिब्बती नै हुन्, शरणार्थीहरू आएकै हुन्। र त्यहाँ चाहिँ नि अब चीनले चीनको सरकारले तिब्बतीहरूलाई तिब्बतमा चाहिँ कमसेकम तिब्बती बराबरकै अरू मुल्कका मान्छे राख्ने भनेर चाहिँ उनीहरूले नयाँ नयाँ चाहिँ नि माइग्रेट गराएर मान्छे लिएर राखेकै हो गरिदिइ रहेको छ। त्यसैले हुनसक्छ अब त्यो अब त्यो विषय चाहिँ मलाई त्यति साह्रो जानकारी छैन, किताबमा भएको अतिरञ्जित गरेर चाहिँ वर्णन गरे जस्तो चाहिँ लाग्दैन, भएको कुरो चाहिँ लेखेको छ।
हजुर, त्यति हुँदा हुँदा नि प्राक्कथनमा चाहिँ नि बाबु भने
जाफ्रा हवेलको
जुन प्राक्कथन छ नि, त्यो प्राक्कथनमा त्यस्तो राजनीतिक भएको जस्तो पनि लाग्यो त्यसो भए तपाईँलाई?
अब उहाँको चाहिँ उहाँको छ भित्रभित्र पनि उहाँले धेरैचोटि उहाँले कट्याइकन राजनीतिको प्रश्नहरू उहाँले गर्नुभएको छ। उहाँ चाहिँ त राजनीतिक विश्लेषक हो, हेर्नुहोस्, राजनीतिक विश्लेषक हो, त्यो पनि साम्यवादी भनेपछि उहाँ देख्दैन सर, उहाँको कट्टर विरोधी हो। उहाँले चाहिँ नि यीशु क्राइस्ट र मार्क्सलाई चाहिँ एउटै चाहिँ नि बिन्दुमा चाहिँ राखेर तुलना गरेर विदाउट मार्क्स एन्ड जेसस भनेर चाहिँ किताबै छ उहाँको, त्यो चाहिँ सर्वाधिक बिक्रीको पनि किताब हो। त्यस कारणले उहाँले त भएको कुरो लेख्नुभयो अथवा त्यसमा चाहिँ होइन यति भन्नुपर्छ यो किताबमा भन्ने छ भने भन्नुभयो, उहाँ त राजनीतिक विश्लेषक नै हो। म्याथुले चाहिँ दार्शनिक र धार्मिक हिसाबले एनालाइसिस गर्नुहुन्छ, उहाँको त हरेक चाहिँ कुरालाई उहाँले राजनीतिक विश्लेषण त गरि नै रहनु भएको छ।
म्याथ्योरिकालाई ह्याप्पिएस्ट पर्सन इन द वर्ल्ड पनि भनिँदो रहेछ,
हजुर,
के कारणले?
यो उहाँले ह्याप्पिएस्ट पर्सन इन द वर्ल्ड भनेर हाम्रो यहीँ अब हाम्रो भनेको यहाँ युएस न्युरो साइन्टिस्टहरूको समूह छ एउटा, उनीहरूको न्युरो साइन्टिस्टहरूले चाहिँ नि आफ्नो त्यो अब आफ्नो सिद्धान्त अनुसार उहाँको शारीरिक अब जाँच पडताल गरेर उहाँहरूलाई दिएको चाहिँ नि टाइटल हो। अब उहाँहरूले के हिसाबले नाते, के गरे, कसो गरे, अब उहाँको माइन्ड एन्ड लाइफ इन्स्टिच्युट भन्ने छ एउटा संस्था, त्यो संस्थाको म्याथ्योरिका पनि संस्थाको सदस्य हुनुहुन्छ, दलाइ लामा पनि संस्थाको सदस्य हो। र यो बौद्ध दर्शनले भने चित्त र यहाँको माइन्ड को बीचमा चाहिँ सम्बन्ध छ छैन, के कस्तो सम्बन्ध छ भन्ने कुरोको अध्ययन गर्ने हो। तिनीहरू अध्ययन गर्दाखेरि उहाँलाई चाहिँ नि पश्चिमा यो पत्रकारहरूले दिएको हो उहाँले ह्याप्पिएस्ट पर्सन इन द वर्ल्ड भनेर।
भनेपछि यो कुनै अध्ययन गरेर उहाँमाथि
परीक्षण गरेर नै दिएको।
अब एकछिन हामी किताबतिर लागौँ, फेरि यो किताबको समग्रताको कुरा गर्दाखेरि चाहिँ यहाँ अनुवादक हैसियतले किताबमा यो कृतिको अनुसार मानव जीवनको कुनै अर्थ छ त? के भन्नु कस्तो लाग्छ?
अब मानव जीवनको अर्थ नहुने हो भने त यो संसार सृष्टि नै चल्दैन, अर्थ नै छ। मानव जीवनको अर्थ मात्र होइन अमूल्य अर्थ छ भन्छन् किताबले पनि, अमूल्य अर्थ छ मानव जीवनमा चाहिँ हामीले राम्रो र नराम्रो,
हजुर,
यो दुइटा चाहिँ मानवको स्वभावमा राम्रो स्वभाव चाहिँ अब राम्रो स्वभाव सङ्कलन गरेर हामीले आफू पनि सुख दुःखबाट चाहिँ छुटकारा पाउने र अरूलाई छुटकारा दिलाउने प्रतिज्ञा गर्नुपर्छ। अरू जीवनमा यो सम्भव छैन, मानव जीवनमा नै यति दुईटा काम गर्नुपर्छ,
आफू दुःखबाट छुटकारा पाउने, मुक्ति पाउने र अरूलाई पनि उन्मुक्ति दिलाउने।
त्यो हामीले भन्दाखेरि त्यो भन्दा नि उहाँहरूको के हुनुहुन्छ भने अरूलाई दुःखबाट मुक्त गराउन आफू त्यो मार्गमा लाग्यो,
आफू मोक्ष
हुन,
आफू मोक्ष होइन, अरूलाई मुक्त कसरी गराउने भन्ने हिसाबले आफूलाई
आफू लाग्नु पर्यो।
ओके,
आफू मुक्त भएर म चाहिँ अब स्वर्ग जान्छु उठ्छु यस्तो उस्तो होइन, अरू सबैलाई संसारमा सृष्टि भएका हरेक प्राणी छौँजेल त्यो बौद्ध धर्म लागेको चाहिँ त्यो चाहिँ शपथ गरेको व्यक्तिले जन्म निरन्तर लिइरहनु पर्छ र सबै चाहिँ संसारका सबै प्राणीहरू चाहिँ दुःखबाट मुक्त नहुन्जेल उसले चाहिँ आफू मुक्ति पाउँदैन।
त्यसै भएर मानव जीवनको अर्थ
छ, एकदम अर्थ छ, किनभने यो काम मानवीयता र अरू मानव बाहेक अरू पशु पक्षी स्थावर जङ्गम यिनीहरू सन्धान गर्न सक्ने कोही भएन, मान्छेले नै गर्नुपर्छ।
चेतना भनेको के रहेछ त?
चेतना भनेको चाहिँ हजुरको अब के छैन भनेर चाहिँ नि ग्रहण गर्न सक्ने शक्ति नै चेतना हो। जस्तो कि अब किताबमा चेतना हुँदैन, उसले केही नै आफूले चाहिँ फिलिङ गर्न सक्दैन, अनुभव गर्न सक्दैन, अनुभव गर्न सक्ने शक्ति सामर्थ्य चेतना हो। यसमा सुख दुःख राम्रो नराम्रो मिठो नमिठो छ छैन चिसो जाडो
मानव साँच्चै स्वतन्त्रै छ त?
अब यो अनुवादकको हैसियत अनुवादकको हैसियत त्यो किताब अनुवाद गर्दाखेरि स्वतन्त्र छैन भन्छ किताबले,
छैन भन्छ हजुर,
मानवलाई धेरै स्वतन्त्र रहन शाश्वत सतर्कता जहिले पनि हामी सतर्क भइरहनु पर्छ, शाश्वत सतर्कता नै स्वतन्त्रताको मूल्य हो भन्छ नि
हजुर।
स्वतन्त्र हुनको लागि तपाईँ हरेक वखत चाहिँ चनाखो भइरहनु पर्छ, चनाखो भएन भने स्वतन्त्रता हनन भइहाल्छ।
अब मूल कुरामा यो किताबलाई पढ्नु पर्ने यो कारण छ भनेर चाहिँ तपाईँले भन्नु पर्यो भने के भन्नुहुन्छ? पढ्नुपर्ने
कारणहरू चाहिँ अब यो किताब अहिले पनि एक दुई चर्चा भइसक्यो, विज्ञान सम्मत छ, विज्ञानसँग चाहिँ यो विरोधाभासपूर्ण छैन। त्यसपछि अब यसले नयाँ चाहिँ विज्ञानको चाहिँ चित्तको विज्ञानको पनि यसले प्रयोग गर्छ र अब हामीलाई चाहिँ दुःख कावड सुरु हुन्छ भने अब बौद्ध अब आदर्शहरूको त छँदैछ
हजुर।
त्यसपछि विज्ञान र बौद्धको चाहिँ के सम्बन्ध छ त्यो पनि उसले कुरो गर्छ र कुनै समयमा छैटौं शताब्दी अथवा अघिसम्म अथवा चाहिँ विक्रम सम्वतको सुरु हुनुभन्दा अगाडिसम्म पश्चिम र पूर्वको चाहिँ एउटै थियो हाम्रो संस्कृति संस्कार हुन दर्शन एउटै थियो। कसरी पूर्वीय दर्शनमा चाहिँ यो अध्यात्म र चाहिँ दर्शनको चाहिँ बरकरार कायम रह्यो, पश्चिमतिर चाहिँ यो कसरी विस्तार 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 लोप हुँदै गयो भन्ने कुरो पनि यसले देखाउँछ र पश्चिममा विज्ञानमा अब फेरि अध्यात्मको पनि केही पाठ लगेर राख्यो भने त्यहाँका मान्छेहरू सुखी हुन्छन्। त्यस कारणले केही न केही चाहिँ यो जुन चाहिँ अभाव खड्किँदै गएको थियो हाम्रो अध्यात्म सम्बन्धी नैतिकता सम्बन्धी ती अभावहरू चाहिँ पूर्ण गर्नुपर्छ र अहिले चाहिँ त्यसलाई पूर्ति बौद्ध दर्शनले गर्न सक्छ कि भन्ने उनीहरूको एउटा धारणा आएको छ, त्यसको लागि पनि पढ्ने पर्यो। अब हामी नेपालीहरूको लागि त एउटा अघिल्लो पनि मिश्र भनिसक्यो, विश्वको चर्चित व्यक्ति नेपालमा बस्नु भएको छ, सादगीपूर्ण जिन्दगी छ, उहाँले लेखेको कृतिहरू त पढ्नै पर्यो नि, त्यस कारणले पनि पढ्नलाई
कहाँ किन्न पाइन्छ नेपालमा?
नेपालमा सार्वजनिक पुस्तक पसलहरू छन् प्रशस्तै छ,
दुईटै हार्ड कभर र
सफ्ट
कभर। अब हामी तपाईँको तपाईँतिर लागेपछि तपाईँ एक बाल साहित्यकार पनि हुनुहुन्छ, गणितको शिक्षक पनि हुनुभयो त्रिभुवन विश्वविद्यालय, सब प्राध्यापक हुनुभयो,
प्राध्यापकै त भयो पढाइ भन्नु
हजुर, बाल साहित्यकार पनि हुनुहुन्छ, यो बाल साहित्यको बारेमा अलिकति भनिदिनुहोस् न, कस्तो साहित्य लेख्नुहुन्छ तपाईँ, कति उमेरका बच्चाहरूलाई?
मैले लेख्ने साहित्य
हजुर,
मैले लेख्ने साहित्य अब बच्चाहरूलाई अब सुरुमा मलाई के भयो भन्छ भने सुरुमा बच्चाहरूलाई जो जो अक्षरारम्भ गर्छन् अक्षरारम्भ गर्छ एक दुई तिन चार पाँच क्लाससम्म नै केही सिकाइदियो भने उनीहरू त्यो पछि चिरकाल पर्यन्तसम्म रहन्छ। हामीले पहिला केटर नजानी नजानिकन भोकिया चाहिँ श्लोकहरू पनि अहिले पछि उमेर जति बढ्दै जाँदा त्यति अर्थ लाग्दै आउँछ। त्यस कारणले मैले चाहिँ कसरी गरेँ भन्नुहुन्छ भनेदेखि ती बच्चाहरूलाई चाहिँ नि त्यही हो कन्ट्राडिक्सन विज्ञानसँग कन्ट्राडिक्सन नहुने हिसाबले चाहिँ सानो सानो श्लोकहरू देखेर त्यो चाहिँ भोकाइदिने विद्यार्थीले बुझ्छन् त्यो बेला भनेर होइन कि उनीहरूलाई राम्रो लगाएमा चाहिँ अहिले पछि त्यो चाहिँ समय बढ्दै गए त्यो फुर्दै आउँछ भन्ने हिसाबले मैले चाहिँ श्लोकहरू देखेको हो. मैले एउटा चाहिँ दलाई भन्ने चाहिँ बाल कविता देखेँ पहिला त्यसको छवटा ऋतुको वर्णन अनि हाम्रो माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति के हो कलचर्प अलिकति लेखेर चाहिँ नि लेखेको थियो त्यो साह्रै राम्रो पनि भयो भने भयो. अनि मैले बच्चाहरूलाई चाहिँ नि अक्षर चिनाउनलाई नै कबाट चाहिँ आउने शब्दहरू बनाएर श्लोकै बनाएको चाहिँ झ्याउरी मायामा जस्तो कि अब कको चाहिँ कपुरी क हो कबाट बन्छ कौवा र कमिला कमलको फुल कलमले कोर कलिलो कपिला बच्चाले त्यो बुझ्नु त्यो बुझ्दैन टिचरले त्यो भाकामा गाइदियो भनेदेखि कलिलो कोपिला त्यो पछिसम्म उनीहरू चाहिँ जान्दछन् त्यसलाई सङ्गीत सङ्गीतन दिएर गर्थ्यो भने बच्चाले चाहिँ ट्युसन भन्ने मेरो विचार किन भन्नुहुन्छ भनेदेखि त्यो धेरै क्रमशः मेरो छोरी स्कुलमा अलिकति पढ थियो स्कुलको भ्यान आएर लिएर जान्थ्यो ल्याउँथ्यो अनि आउँथ्यो बस्थ्यो राति गएको थिएन एकचोटि चाहिँ नि एक वर्ष जति पढिसकेको थिएँ एउटा कतै पार्टीमा त्यस्तो बिहाको पार्टीमा जाँदाखेरि त्यो बेलाको चलेको आधुनिक गीतहरू सबै कन्ठा हुन सक्दा हिन्दी फिल्मको कसरी सिकिस् त भन्दाखेरि त्यो भ्यान लाने बेला त्यही गीत लगाएर लाँदो रहेछ मुन्नी बदनाम हुई भन्दो रहेछ आउने बेला मुन्नी बदनाम हुई त कन्ठा नै छ त्यो गीत. अब त्यस्तो ठाउँमा अब चाहिँ अब मेरो जस्तो भन्नुहोस् न अब ढको चाहिँ एउटा भनौँ पको भनिहाल्छ ढुकु र गर्छ ढली र मली ढोडाको राशैमा अनि फेरि कुकुरो पुछे ढबाट बन्छ भनेर पहिला भनेको छ ढबाट ढके भनौँ बिर्सी फ्याक्टर बिर्सी अनि लास्टमा चाहिँ ढुकुरो गर्छ ढली र मली ढोडाको राशैमा त्यो शब्द त्यसै चाहिँ विश्वबाट आउँदा जाँदा चाहिँ त्यसै चाहिँ ध्यानमा बजाइदिनु पायो भने त यिनीहरू त्यो पनि छुट्दैनन् र ती शब्दहरू त कसम्म उनीहरूलाई काम लाग्छ नि एउटा इन्चार्ज जस्तो थप्दै थप्दै लाग्छन् भन्ने हिसाबले मैले गरेको त्यस सफल त छैन उतै पनि ठिकै छ त्यही त्यही अनुसारका हुन्छन्. तपाईँले विज्ञानका कथाहरू धेरै लेखा छु र कथाहरू मैले लेख्दाखेरि पनि अब अहिले बाल साहित्य कतिले चलाउँछ भने एउटा भ्याउतो आयो भ्याउतोले नै कुरा गर्छ ठुल्ठुलो राजनीति कुरा गर्छ भ्याउतीले अर्थिक दिन्छ उपलब्ध दिन्छ भ्याउतो नै बोल्छ मेरोमा बोल्दैन भ्याउतो भ्याउतो नै हो उफ्रिन्छ त्यति मात्रै हो भ्याउतुको अनि फेरि लाइफ चाहिँ बच्चाले गर्छ फिलिङ गर्छ खतल्दै जान्छ भ्याउतुको कुरै नि कहाँ जाँदो रहेछ भ्याउतु कस्तो दुलोमा बस्छ भ्याउतुको सर्पले कसरी खान्छ भ्याउतु पानीमा कसरी उफ्रिन्छ त्यो चाहिँ विद्यार्थीले त्यही पाँच वर्षको छ वर्षको चाहिँ थिङ्किङ गर्दै जान्छ सोच्दै जान्छ भ्याउतु खोज्दै जान्छ. मेरो साहित्यमा चाहिँ भ्याउतुले कुरा गर्ने चरा हावाले चाहिँ अर्थ्य कुरो लेख्ने त्यस्तो चाहिँ
भनेपछि तपाईँको बाल साहित्यहरू धेरै जसो साना साना पाँच छ वर्षका बच्चाहरूलाई श्रुति गम्य
हजुर
होइन श्रुति गम्य साहित्य हुने भयो
त्यस हिसाबले गर्यो भनेदेखि पछिसम्मलाई काम लागि भन्ने मेरो एउटा कन्सेप्ट विचारधारा हो त्यो विचारधारा अनुसार
मैले प्रश्न किन गरेको भने नेपालमा धेरै बाल साहित्यकारहरू छन् धेरै बाल साहित्यकारलाई मैले के सोधेको छु भने यस्तै प्रश्नमा बच्चाहरूको मनोविज्ञान उमेरको लाई तपाईँहरू सुहाउने गरी लेख्नुहुन्छ किनभने चार वर्षको बच्चाको मनोविज्ञान फरक हुन्छ पाँच वर्षको बच्चाको मनोविज्ञान अर्कै फरक हुन्छ सात वर्षको बच्चाको पनि मनोविज्ञान त्यस्तै फरक हुन्छ उनीहरूको डेभलप हुँदै जाने क्रममा अनि त्यसरी त्यो क्रमलाई उमेरलाई तपाईँले ध्यान दिनुहुन्छ कि दिनुहुँदैन त्यसको मैले चाहिँ सन्तोषजनक उत्तर पाइनँ कि अनि मैले पनि त्यही भएर तपाईँलाई पनि तपाईँको चाहिँ अप्रष्ट भयो किनभने चार पाँच वर्षको श्रुति गम्य हुनलाई चाहिँ एउटा छाप राख्नु पर्ने
रहेछ भने मैले अहिले पनि यति त भने बाले पढाउँदै थियो मैले चाहिँ बासमा पढ्ने थिएँ म कालेज सुरु पनि भयो अलिकति अब पढ्ने व्यवस्था बिर्सिहाले मैले पढ्ने जाँदाखेरि मैले अक्षर नचिन्दै दाईहरूले चाहिँ बाघको अगाडि पलेटी मारेर बिहान चार बजी भोकेर चाहिँ पढ्नु थियो रघुवंश अमरको सिनेरीहरू त्यो बेला सुनेको मलाई अझै याद छ आफू नपढे पनि त्यो त्यसो हुँदो रहेछ
सुनेको सानोमा सुनेको र सुनिरहँदाखेरि त्यो
निरन्तर सुन्दा आज भोलि पछि सुन्दाखेरि अब उहाँहरूले त पढ्न भयो पढ्नलाई गाह्रै भयो भोलिपल्ट बाह्र पास हुने बेला आउँदैन मलाई फर्र आउँछ मैले फ्रीले हाल्नु लागि त्यो निरन्तर मिलिहाल्यो दाजुहरू पढ्न थाले हुन्छ नि के गर्ने सुन्यो उहाँहरूले पढ्ने सुन्यो अब म बरु भोलिपल्ट भनिदिन्छु उहाँहरू त पढ्ने काम भयो नि त उहाँको गाह्रो भयो त्यो त्यस कारणले उहाँले पाठ बुझाउन सक्नुहुन्न त्यस्तो हुँदैछ त्यसले गर्दाखेरि विद्यार्थीहरूलाई चाहिँ एकदम फ्रिली फ्रिली चाहिँ नि स्वतन्त्र भएर चाहिँ त्यो घोकाइदियो भनेदेखि आउँछन् र पश्चात काम लाग्ला भन्ने मेरो विचार छ।
हजुर, हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। औँसीको रात भन्ने पुस्तक हजुर तपाईँको निकै चर्चित रह्यो, त्यसमा थुप्रै विद्वानहरूले प्रतिक्रिया पनि दिनुभयो, यो बारेमा अलिकति भनिदिनु हाम्रो श्रोताहरूलाई।
औँसीको रात चाहिँ मैले पण्डित नयराज पन्तको देहावसान भएको एक वर्ष बरसमा निकालेको हो। त्यो उहाँसँग सम्बन्धित तीनवटा निबन्धहरू मात्रै सङ्कलन हो। औँसीको रात चाहिँ उहाँ बितेको दिनको चाहिँ उहाँ चाहिँ गाई तिहारी औँसीको दिन बित्नुभयो, जुन दिन चाहिँ लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन भयो तिथिले, त्यही दिन चाहिँ नयराज पन्तको देहावसान भयो। अनि बेलुका अब हामी म दिउँसो चाहिँ हेर्दा आएको थियौँ, उहाँलाई चाहिँ घरबाट चाहिँ पशुपति आर्य घाटमा त्यहाँ माथि सत्तरमा राखेको थियो। दिउँसो हामी हेरेर आयौँ, बेलुका अब घरमा बच्चीसती बाँध्ने यताउति गर्दै थिएँ, त्यसपछि फल आयो गुरु बित्नु भनेर, मेरो बाको गुरु हुनुहुन्छ। अनि मेरो बा र जेठो भाइले नयनाथ पौडेल र बा भोलेनाथ पौडेल चाहिँ नयराज पन्तको चलानीको संसद मण्डलको सदस्य नै हो। अनि अनि हामीहरू गयौँ नयनाथ भाइहरूमा मोटरसाइकलमा। त्यसपछि त्यहाँ चाहिँ नि के कस्तो वातावरण हुन्छ एक डेढ घन्टाको बिचको भनौँ, मैले त्यो चाहिँ नि वर्णन गरेर लेखेको छ, त्यो त्यो राम्रो भएछ। त्यो बेलामा चाहिँ महेशराज पन्त, नयराज पन्तको छेटा छोरा, उहाँ जर्मनमा हुनुहुन्थ्यो, उहाँ त त्यो त्यो समयमा हुनुहुन्थ्यो, उहाँले पनि पछि त्यो लेख पढेपछि त्यो म धेरैचोटि मैले पढेँ, धेरैचोटि मैले आँसु खसालेँ। मेरो लागि चाहिँ नि सोर्स मेटेरियल भन्छ नि आकारक ग्रन्थ त्यस्तै जस्तो हो, किनभने त्यो बेला म थिइनँ, तर गोनाजीको त्यो चाहिँ लेख पढेपछि कस्तो थियो त त्यो रात, त्यो वातावरण त्यहाँको भन्ने कुरो मलाई एकदम छर्न नै हुन्छ। जब लेख्दाखेरि लेखिएछ त्यस्तो, त्यो एउटा। र अर्को चाहिँ नयराज पन्तलाई चाहिँ डिलिटले सम्मानित गर्यो त्रिभुवन विश्वविद्यालयले, अनरेड डिलिटको। र त्रिभुवन विश्वविद्यालय चाहिँ उहाँको ठुलो सङ्घर्ष रह्यो नयराज पन्तको आफू आफू उमेर्दा। विश्वविद्यालयले उहाँ नयराज पन्तले चाहिँ इतिहास संशोधन मण्डल स्थापना गरेर इतिहासमा चाहिँ नि अशुद्ध छन् भनेर चाहिँ ऐतिहासिक हिसाबले अशुद्ध भएका किताबहरूको लिस्ट जुन बनाएको थियो त्यो चाहिँ पुस्तकहरू चाहिँ विश्वविद्यालयमा चाहिँ कोर्स रूपमा राखेको छ। उहाँले विरोध गर्नुहुन्छ चाहिँ यो राखिदिनु भनेर, त्यसपछि उहाँहरूको विश्वविद्यालयसँग नयराज पन्तको आफ्नो समयमा चाहिँ निकै नै द्वन्द थियो, उहाँले जाहिर साइड पनि छोड्नुभयो, यस्तै यस्तै थियो। पछि चाहिँ डिलिटको उपाधि थियो, यिनै यिनै कुरालाई लिएर यहाँलाई केलाएर मैले एउटा निबन्ध लेखेको छ। त्यसको चाहिँ डिलिट नयराज पन्त भनेर। अनि अर्को एउटा चाहिँ त्योभन्दा सुरुमा मलाई लेखक बनाएको चाहिँ एउटा भला कि गृहिणी भन्ने एउटा लेख छ, त्यो पनि नयराज पन्तकै बारेमा, भलानाथ मेरो बा भला कि गृहिणी भन्ने श्रीमती, भला कि गृहिणी भन्ने मेरो आमा। नयराज पन्तले चाहिँ नि 44-45 साल त मदन पुरस्कार जितेको लिच्छवी समाजको निर्णय भन्ने किताब छ, त्यो लिच्छवी समाजको निर्णय त्यो बेलाको निर्णय गरे, निर्णायक चाहिँ शिलाले हाम्रो आमाले पत्ता लाउनु भएको थियो उ बेला जमानामा, त्यो किताबै हाम्रो आमाले चाहिँ समर्पण गरेर निकालिदिनु भएको छ। त्यो कसरी यो चाहिँ यस्तो चाहिँ घटना घट्यो त भन्ने कुरो मैले त्यो चाहिँ मलाई कि गृहिणी भन्ने लेख पहिले शेरका सुधारकोटीको ज्ञान हुने कुराहरू छापिनुको लागि हेरेँ, त्यो तिनवटा चाहिँ सङ्कलन गरेर लेखेको राम्रो भएको छ। मैले पहिल्यै लेखौँ पहिल्यै लेखौँ राम्रो भनेछ। त्यही
तपाईँको बुवा भोलानाथ पौडेल पनि भक्तपुरको राजकुलो भन्ने किताबलाई पनि परिचित हुनुहुन्छ, त्यो किताबको बारेमा पनि अलिकति भनिदिनुहुन्छ।
भक्तपुरको राजकुलो चाहिँ बाले चाहिँ अब संशोधन मण्डल स्थापना भएपछि उहाँको त्रैमासिक पत्रिका पूर्णिमा भन्ने इतिहास त्रैमासिक पत्रिका निस्किन्छ, अहिले पनि छ, 1928 निस्क्यो। संशोधन मण्डल चाहिँ स्थापना हजुरलाई थाहा छ कि छैन, अब यो समयले भ्याउँदैन होला त्यसको पूर्व ब्याकग्राउन्ड दिनलाई। संशोधन मण्डलको पहिलो अध्यक्ष हाम्रो बा हो, दर्ता गर्ने बेलाको। अनि नयराज पन्तले आफ्नो चेलाहरूले पढ्ने चाहिँ एकदम एक्सपर्ट भन्ने एउटा विशेषता हासिल गर्नले विषय दिया हुँदो रहेछ, ती मध्ये भक्तपुर चाहिँ हाम्रो बाको भाग्नु परेको रहेछ, हनुमानगढ गौतम मदन अर्जाचार्यको भागमा। अब चाहिँ दैवेश्वरीमै लक्ष्मीपति पाँडे, गणित ज्योतिषहरू चाहिँ दिनेश राजपन्तको भागमा, अनि फेरि नेपाल अङ्ग्रेज युद्ध महेश राजपन्तको भागमा, अनि लिच्छवी समय लिच्छवी चाहिँ काल धनुमन्त्रको भागमा, यस्तो यस्तो चाहिँ त्यो त्यो विषयमा परेपछि एक्सपर्ट उहाँलाई बनाइदिए। त्यस हिसाबले बाको भाग चाहिँ भक्तपुर परेको, र भक्तपुर सम्बन्धी 9-10 लेख चाहिँ उहाँले पूर्ण पत्रिकामा निकाल्नुभयो।
त्यही चाहिने पूर्णिमा पत्रिका निकालिएका लेखहरूको संकलन भक्तपुरको राजकुलो हो. भक्तपुरको राजकुलो ती दसवटा लेख मध्येकै एउटा लेख हो, त्यो चाहिँ ऐतिहासिक
अनुसन्धान
बा सधैँ निकालेको. तर विमोचन गर्ने बेलामा बा वैशाख 2 गते बित्नुभयो, हामीले बाको जन्ममिति भएर जेठ विमोचन गरेको थियो. बाले हेर्न पो आएको छ.
अनुवादक तथा साहित्यकार गोनाथ पौडेलजी, तपाईँले खसखस डट कमलाई भिक्षु र दार्शनिक पुस्तकको बारेमा जानकारी दिएर खसखस डट कमका श्रोता र हामीलाई गुण्डाउनु भएको छ. तपाईँको साहित्यिक यात्रा अझ पनि अझै सफल होस् भन्ने हाम्रो कामनाका साथ आज हामी बिदा माग्दछौँ. धन्यवाद.
हस्, मलाई पनि हजुरले लिएर आएर घरमा लिएर आएर यत्रो चाहिँ बोल्ने अवसर दिनुभयो. मैले आफ्नो चाहिँ अभिव्यक्ति गर्न पाएँ, मनमा लागेको कुराहरू भन्न पाएँ. अब चाहिँ यो त धेरैजनाले अब धेरै अब मिडियामा गयो नि त सुन्नुमा त हाम्रो हजुरको चाहिँ मेरो चाहिँ यो वार्तालाप धेरैले भोलि सुन्नुहुन्छ. त्यो अवसर दिलाइदिनु भएको म हजुरसँग धेरै नै आभार व्यक्त गर्छु.
आभारी नै छु. धन्यवाद तपाईँलाई.
हस् हजुरलाई पनि धन्यवाद.